नमस्कार, रेडियो नेपालको दैनिक प्रस्तुति अन्तर्संवादमा तपाईँलाई स्वागत गर्छु। म विमल केवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तर्संवाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष टेलिफोन अन्तर्वार्ता सुनाउने गरेका छौं। यस क्रमको अन्तर्संवादको आजको श्रृंखलाभित्र कुराकानीका लागि हामीसँग नेपाल प्रहरीको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल रहनुहुनेछ। उहाँसँगको कुराकानीको सन्दर्भमा हामीले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात क्षेत्रको अवस्थाको प्रसंग मुख्य रूपमा उठाउनेछौ। आम मान्छेहरूलाई ज्यादै कष्टकर महसुस हुने यो विषय व्यवस्थित गर्नको लागि निकै चुनौतीहरू थपिँदै गएका छन्। काठमाडौँको जुन ढंगको जनसंख्याको अवस्था छ त्यसले गर्दाखेरि यहाँको सार्वजनिक यातायातलाई व्यवस्थित तुल्याउनको लागि अवलम्बन गरिनुपर्ने उपायका सन्दर्भमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुखको रूपमा आइसकेपछि भीमप्रसाद ढकालले खेल्दै गर्नुभएको भूमिका र उहाँको अनुभवले यो सार्वजनिक यातायातको क्षेत्रलाई व्यवस्थित गर्नको लागि के कस्ता उपायहरू अब हामीले अपनाउनुपर्छ भन्ने जस्ता सन्दर्भहरू जोडेर उहाँसँग कुराकानी गर्छौ। एसएसपी भीमप्रसाद ढकाल हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। एसएसपी साहब नमस्कार।
नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
जसरी अब महानगरीय ट्राफिक प्रहरीको महाशाखाको प्रमुख रूपमा तपाईँ काम गर्न थालिसकेपछि केही तदारुकता देखिएको महसुस आम मान्छेहरूले पनि गरेका हुन्। यो ज्यादै नै कष्टकर लाग्ने विषय छ। काठमाडौँको सार्वजनिक यातायात आम नागरिकहरूको लागि त्यो प्रयोग गर्ने विषय भनेको आफैमा सुरुमै चुनौतीको महसुस गरेर सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने अवस्था छ। तपाईँले प्रमुखको रूपमा काम गर्न थालिसके पछाडि यो क्षेत्रलाई व्यवस्थित गर्नको लागि चालिएका कदमहरू सुरुमा अलिकति जानकारी पाउन।
यहाँले अति नै सान्दर्भिक कुरा गर्नुभएको छ। वास्तवमा उपत्यकामा जो सार्वजनिक सवारी साधनहरू छ, अब त्यो भनेको हाम्रो यहाँको डाटा हेर्दा पनि यहाँलाई भन्नुपर्ने हुन्छ कि 100 मा 92% चाहिँ यो प्राइभेट सवारी साधनहरू छ र 8% मात्रै छ सवारी साधनको संख्या। तर 8% जुन छ, 8% जुन छ, त्यसमा चाहिँ यो हाम्रो धेरैभन्दा धेरै जनसङ्ख्या छ नागरिकहरू जो चाहिँ धेरैभन्दा धेरै मान्छे 8%मा चाहिँ आवागमन गर्नुहुन्छ। अर्थात् प्राइभेट गाडी जुन छ 40-50 गाडीमा चाहिँ 40-50 मान्छे जुन सानो गाडीमा गोड्छन् भनेपछि एउटा सवारी साधनमा 50-60 गुडिराखेको अवस्था हुन्छ। होइन, अब यो स्थिति भइसकेपछि जस्तो यहाँको चाहिँ सार्वजनिक सवारी साधनहरूको कुरा गर्दा अब हामी जति पनि सरकारी संयन्त्रका मान्छेहरू छौँ, हामी ट्राफिकहरू, अब हामीले जुन सानो सवारी साधनहरूलाई मात्रै चाहिँ व्यवस्थापन गर्ने अर्थात् त्यसको मात्रै चाहिँ ट्राफिक व्यवस्थापन गर्ने भन्ने कुराहरू एउटा पाटो भयो। तर हामीले एकदमै हामीले त्यसलाई चाहिँ ख्याल नगरिराखेको पाटो चाहिँ सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको कुराहरू छ र त्यो विषय पनि वास्तवमा हामी धेरैले अनुभव गरेका छौँ कि सार्वजनिक सवारी साधनमा जब हामीले जुन मात्रामा हाम्रो भाडा लिइन्छ त्यहाँ त्यो भाडा लिए अनुसारको सेवा त्यहाँ भइराखेको पाइँदैन। त्यो कुरो चाहिँ अब म यहाँ भ्याली प्रमुखको हिसाबमा जुन किसिमले चाहिँ मलाई गुनासोहरू नागरिकहरूबाट आयो र एक ताका म आफै पनि सार्वजनिक सवारी साधनहरूमा धेरै साधनहरूमा चाहिँ गएर हेरेँ एउटा यात्रुको हिसाबले र त्यसरी हेर्दा पनि जुन हामी पहिला विद्यार्थी हुँदाखेरि चाहिँ जुन असुविधा थियो अब अहिले पनि लगभग सुधार नभएको मैले चाहिँ धेरै देखेँ। त्यो भए पछाडि हामीले तत्काल चाहिँ जस्तो भ्यालीका सबै भाडाका सवारी साधनका ओनर कम्पनीहरूलाई भोलिपल्ट नै हामीले अफिसमा बोलाएर 32-33 कम्पनीहरूलाई बोलाइकन त्यो स्थितिको विषयमा हामीले छलफल गऱ्यौँ। अर्थात् जुन सार्वजनिक सवारी साधनहरूमा नागरिकहरूले पाइराखेको दुःख कष्ट त्यहाँ भएका समस्याहरूको विषयमा हामीले उहाँहरूलाई जानकारी गऱ्यौँ र हामीले छलफल गऱ्यौँ। त्यसरी गर्दाखेरि अब त्यसलाई सुधार्नुपर्छ भन्ने कुरा चाहिँ सबैतिरबाट एउटा प्रतिबद्धता भयो र त्यो अनुरूप हामीले यी सार्वजनिक सवारी साधनहरूलाई चाहिँ सुधार्नको लागि चाहिँ हामीले अभियान सुरु गर्यौँ यो उपत्यकाको हकमा। र यसमा विशेष गरिकन त्यो छलफलबाट चाहिँ हामीले चाहिँ 19 वटा समस्याहरू हामीले पहिचान गरेर यसलाई चाहिँ समाधान गर्नुपर्छ भन्ने हिसाबमा अगाडि बढ्यौँ। यी समस्याहरूलाई हेर्दा अब सार्वजनिक सवारी साधनहरू फोहोर भइरहने अनि सिटको व्यवस्थापन पनि कतिपय अवस्थामा गाडीले मोडिफाइड गरेर नाफा कमाउने हिसाबले चाहिँ सिटहरू चाहिँ राखिराखेको, जहाँ मान्छे बस्दा पनि घुँडा ठोकिने, अनि त्यस्तै सिटहरू पुराना भएर काँटी लाग्ने अवस्था, र कतिपय त मलाई नागरिकहरूले फोन गरेर मेरो सर्ट नै च्यातियो सिटमा बस्दा भन्ने जस्ता कुरा पनि मलाई आएको थिए, र त्यो त्यो अवस्था भयो। अनि अब यो चिसो मौसममा झ्यालका जुन सिसाहरू नलाग्ने, झ्याल बन्द नहुने, ढोका खुल्लै गरेर चलाउने, अनि एकदमै खोचाखोच पारेर चाहिँ चलाउने, चालक सहचालकको चाहिँ व्यवहारहरू राम्रो नहुने लगायतका धेरैभन्दा धेरै समस्याहरू चाहिँ हामीले पायौँ। त्यस्तै भाडामा चाहिँ अब भाडा चाहिँ उचित तवरले नगर्ने नलिने, अनि जुन आरक्षण सिट छ जुन चाहिँ महिलाको लागि, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको लागि जो छ त्यो कतिपयमा चाहिँ त्यसको उचित पालन नभएको, यी लगायतका जुन समस्याहरू छन् यसमा चाहिँ हामीले अब ध्यान दिनुपर्छ भन्ने हामीले निर्णय गर्यौँ। र यी चाहिँ सहित जम्मा 19 बुँदे चाहिँ जुन समस्याहरू हामीले पहिचान गरेर यसलाई कसरी हुन्छ समाधान गर्नुपर्छ भनेर हामी लागिराखेका छौँ। र यसलाई चाहिँ अब सुधार गर्नको लागि हामीले ओनर कम्पनीहरूलाई तपाईँले 7 दिनभित्र यो कुराहरू सुधार गर्नुहोस् भनेर हामीले भन्यौँ, र उहाँहरू सहितको एउटा अनुगमन कमिटी पनि बनायौँ, र त्यो अनुगमन कमिटी पनि हामीले बेला बेला घुमाइराखेका छौँ। र अर्को कुरो चाहिँ यो भ्यालीको 40 वटै ट्राफिक युनिटलाई हामीले एउटा थाई अर्डर जारी गरेका छौँ। त्यो भनेको चाहिँ प्रत्येक दिन कम्तीमा 1 घन्टा र कम्तीमा 10 वटा सार्वजनिक सवारी साधनहरूलाई चाहिँ अनुगमन गर्ने, इन्चार्ज आफै चाहिँ त्यहाँ गाडीमा चढेर प्यासेन्जरहरूलाई सोध्ने समस्या के छ, त्यहाँको अवस्था, त्यो गाडीको अवस्था के छ त्यो सोध्ने, र त्यसलाई चाहिँ तत्काल चाहिँ समाधान गर्नको लागि चाहिँ एउटा चिठी चाहिँ चालकलाई दिने, 1 कपी आफूले पनि दिने, र पछाडि समाधान नभएमा कानुनी दायरामा ल्याउने भन्ने र सर्कुलेसन गरेर अहिले चाहिँ त्यो बमोजिम हाम्रा सबै युनिटहरूले दिनमा चाहिँ दिनै पछि चाहिँ त्यही भाडाका सवारी साधनहरू चाहिँ अनुगमन हुने कामहरू गरिराखेको छौँ।
हजुर हजुर ढकाल सर, अब यहाँहरूले चाहिँ समस्याहरू यी हुन् भनेर चाहिँ 19 वटा बुँदाहरूमा चाहिँ तपाईँहरू चाहिँ पुग्दै गर्दाखेरि जसरी अब 1 हप्ताको अल्टिमेटम दिएर तिमीहरूले सिट राम्रो बनाऊ अथवा झ्याल लाग्ने गराऊ भन्ने कुरा आफ्नो ठाउँमा होला, उपत्यकाको यहाँले सुरुमा जसरी डाटा दिनुभएको थियो नि, हामीले चाहिँ 8% मात्रै सार्वजनिक यातायातका साधनहरू छन् र त्योभन्दा 92% प्राइभेट गाडीहरू छन्, भनेपछि काठमाडौँ उपत्यकाका सड़कहरूमा गाडीको जता गयो लाइन नै लाइन देख्ने अवस्थाले गर्दाखेरि यो खालको स्थिति सृजना भएको भन्ने सन्दर्भ जोड्दै गर्दाखेरि अस्ति भर्खरै एउटा दुःखद खबर आयो, धनगढ़ीबाट काठमाडौँ सपना लिएर आएको एकजना 23 वर्षको विद्यार्थी भाइ किर्तिपुरबाट काठमाडौँ आउँदै गर्दाखेरि हायस त्यो माइक्रो बसबाट त्यसबाट उछिटिएर दुर्घटनामा पर्दाखेरि उसको निधन भएको खबर थियो। अवस्था यसले चित्रण गर्छ कि हामीले चाहिँ जुन ढंगको चाहिँ सार्वजनिक यातायातको व्यवस्थापन गर्नुपर्ने हो त्यसका लागि यो रूट परमिट दिने अथवा गाड़ीहरूको साइज आकार, कति संख्यामा ठूला बसहरू चलाउने, हामी कहाँ न मेट्रो छ, चल्दै गरेका सरकारी साझा टाइपका अर्ध सरकारी गाड़ीहरूलाई अलिकति प्रशय दिने खालका सरकारी नीतिहरूले सम्बोधन गरेर सार्वजनिक यातायातलाई चाहिँ आम मान्छेहरूले प्रयोग गर्दाखेरि ताकि निजी भेहिकल चाहिन्छ भन्ने मानसिकताबाट उनीहरूलाई चाहिँ सार्वजनिक यातायाततर्फ आकर्षित गर्ने उपायहरू पनि थाल्नको लागि तपाईँहरूले चाहिँ नीति निर्माण गर्ने यो राजनीतिक क्षेत्रसँग पनि तपाईँहरूले अलिकति समन्वय गर्नुपर्ने हो कि भन्ने देखिन्छ, यो विषयमा तपाईँको अनुभवले के भन्छ भन्नुहोस् त।
हामीले हो यो यहाँले एक्ज्याक्ट कुरा ल्याउनु भएको छ, यो जति पनि यो धेरै चाहिँ प्राइभेटहरूलाई अब मास ट्रान्सपोर्टेसन भनेको सार्वजनिक सवारी साधनमा कन्भर्ट गर्नुपर्छ, विदेशमा पनि यो चाहिँ धेरै भइराखेको छ, विकसित मुलुकहरूमा पनि त्यहाँ त प्राइभेट गाडीमा चाहिँ हिँड्नुभन्दा बरु मेट्रो रेल या चाहिँ सार्वजनिक सवारी साधनमा गयो भने छिटो पुगिन्छ, भन्नेसम्मका कुराहरू हामीले पाएका छौँ। होइन, जस्तो फ्रान्समै पेरिसमै म आफै जाँदा पनि त्यहाँ मेरो साथीले होइन मेट्रोमा गयो भने छिटो हुन्छ, सानो गाडीमा हुँदैन भने जस्तो यो उदाहरणले के देखाउँछ भने यो भ्यालीमा जति धेरै अहिले प्राइभेट छ यसलाई चाहिँ सार्वजनिक सवारी साधनमा चाहिँ हामीले चाहिँ कन्भर्ट गर्नुपर्ने हुन्छ। र यो कुरोलाई जुन यहाँले परमिटको कुराहरू होइन बाटो अब बाटो अनुसारको गाडी पनि गुडाउनु पर्यो, कुन बाटोमा कुन चाहिँ क्षमताको गाडी चाहिन्छ र जति पनि चाहिँ यहाँ प्राइभेट र साना गाडीहरू धेरै छ। अर्को विडम्बना के छ भने सानो गाडीबाट एक्सिडेन्टको रेट धेरै छ, 67% अर्थात् चाहिँ के छ भने मोटरसाइकलबाट चाहिँ एक्सिडेन्ट भएको चाहिँ हाम्रो चाहिँ रेट छ। भनेपछि अब भाडाकोमा चाहिँ हामीले चाहिँ गर्दाखेरि के हुन्छ भने यहाँको जुन जाम छ त्यसलाई पनि कम हुन्छ, धेरैभन्दा धेरै मान्छेहरूलाई चाहिँ भाडाको सवारी साधनमा हामीले झिल्क्याउन सक्छौँ र पकेट पकेट जुन चाहिँ अहिले मेन मेन बाटोमा भाडाको सवारी साधन कुद्छ भने बाटो राम्रो बनाएर भित्री एरियामा पनि मान्छेलाई चाहिँ घरबाट निस्किने बित्तिकै भाडाको सवारी साधनमा चढ्ने खालको एउटा व्यवस्था गर्न सकिन्छ र त्यो गर्दा मान्छेले केही 5-7 मिनट हिँड्नु पनि स्वास्थ्यको लागि पनि फाइदा हो, त्यति हिँडेर भाडाको सवारी साधन चढ्ने एउटा प्रवृत्ति पनि हामीले विकास गर्नु जरुरी छ। र कतिपयले त अब ढोकैबाट मोटरसाइकल ढोकैबाट गाडी चढ्ने प्रवृत्ति पनि हामी नेपालीको त्यो विकास भइरहेको छ, त्यो खालको टेन्डेन्सी चाहिँ हामीले चेन्ज गराएर भाडाको सवारी साधनलाई कसरी दिनुपर्छ र यो कुरो चाहिँ हामीले सरोकार निकाय भनेको अब हाम्रो यातायात व्यवस्था विभाग त्यहाँ पनि हामीले कुराहरू गरेको छौँ र हाम्रो जुन यो अल्पकालीन ट्राफिक मैत्री भौतिक सुधार योजना हामीले 37 बुँदे त्यो योजना बनाएका छौँ जो चाहिँ सामान्य प्रधानमन्त्रीज्यूबाट पनि केही महिना अगाडि दुर्घटना न्यूनीकरणको लागि केही उपाय गरौँ भनेर हामीलाई बोलाएर नै निर्देशन भएको थियो। त्यो निर्देशन बमोजिम प्रधानमन्त्री कार्यालयमा हामीले 37 बुँदे एउटा कार्ययोजना बनाएका छौँ जसमा चाहिँ मास ट्रान्सपोर्टेसनलाई महत्त्व दिने यसलाई बढावा दिनुपर्छ भन्ने कुराहरू अगाडि बढेको छ र यसमा चाहिँ यातायात व्यवस्था विभागबाट पनि यसलाई महत्त्व दिएर जाने भन्ने कुरा भएको छ र केही प्रयासहरू पनि सुरु भएको छ र भोलिका दिनमा यहाँले भने जस्तो काठमाडौँ उपत्यकामा र नेपालका अन्य भागमा पनि हामीले मास ट्रान्सपोर्टेसनको कन्सेप्टलाई अगाडि लानुपर्छ र तत्काल हामी मेट्रोले रेलमा जान नसके पनि अहिलेका जुन चाहिँ सार्वजनिक सवारी साधन छन् तिनलाई चाहिँ नागरिक मैत्री बनाउने होइन नागरिकहरूलाई चाहिँ सहयोग हुने किसिमले उनलाई सहज हुने किसिमले हामीले रुटहरू चाहिँ त्यसलाई चाहिँ तय गर्ने र त्यो मोमेन्टम चाहिँ चलाउने भन्ने हिसाबमा हामी अगाडि गयौँ भने यसबाट धेरै कुराहरू हामीलाई फाइदा हुन्छ। नागरिकलाई चाहिँ अब एकदम तछाड मछाड गरेर चाहिँ सार्वजनिक सभा यो प्राइभेट गाडी किन्नुपर्ने अवस्था रहँदैन र उहाँहरूको यात्रा पनि सहज हुन्छ र एउटा समानताको चाहिँ सिद्धान्त बमोजिम पनि सबै नागरिकहरू सार्वजनिक सवारी साधनमा यात्रा गर्ने कुरा हुन्छ र यसलाई व्यवस्थित गर्न पनि हामीले के भने एउटा प्रविधिको कुरामा पनि हामी जानुपर्ने हुन्छ। जस्तो सार्वजनिक सवारी साधनमा विदेशमा त एकै महिनामा चाहिँ त्यहाँ चाहिँ सदस्यता बन्ने एउटा कार्ड लिने अनि जहीँ गए पनि कार्डबाट काम गर्ने कुरा पनि हामीले देखेको छौँ र त्यो खालको कुरा पनि यहाँ चाहिँ लागू गर्नुपर्ने हुन्छ ताकि यी जति पनि सार्वजनिक सवारी साधनहरू छन् उनलाई स्तरीय चाहिँ रूपमा चाहिँ लाने र त्यो एउटा प्रविधिबाट चाहिँ त्यो कार्ड सिस्टममा गएर चाहिँ नागरिकहरूलाई चाहिँ टोल टोलबाटै उठाउने र सम्बन्धित पोइन्टमा पुर्याउने व्यवस्था एउटा सिस्टममा होइन एउटा प्रविधिको एउटा सिस्टममा हामी लान सक्यौँ भने त्यो धेरै सहज हुन्छ।
हजुर भीम सर, अब यहीँनिर अब हामीले चाहिँ अब प्रविधिका कुराहरू विकासका आधुनिकताका कुराहरू गर्दाखेरि विश्वका धेरै कम राजधानीहरू मध्ये हाम्रो काठमाडौँमा दुई पाङ्रे सवारी साधनहरू मोटरसाइकल स्कुटरहरूको जुन ढङ्गको फ्लो र संख्या देखिन्छ अन्यत्र त्यो देखिँदैन। यहाँले भन्नुभयो जस्तो गरी अब कार्ड सिस्टममा जानको लागि त हामीले जे ढङ्गका बसहरू सञ्चालन भएको देख्छौ, यो कलङ्कीबाट कोटेश्वरतिर जाने सानो बट्टा आकारका चाहिने माइक्रो बसदेखि लिएर त्यो अरू खालका बसहरू पनि झ्यालस्याल नभएका यात्रीहरूलाई सामान जस्तो गरी खाँदेर जुन ढङ्गले ओसार पसार गरिरहेको दृश्य देखिन्छ, त्यो खालको आधुनिकताको परिकल्पना गर्दै गर्दाखेरि त्यसका केही पूर्व शर्तहरू अथवा पूर्वाधारहरूतर्फ पनि ध्यान दिनुपर्ने अवस्था होला नि। त्यतातर्फ त फेरि यो व्यवसाय गर्ने विषय निजी क्षेत्रले चाहिँ सरकारका कतिपय चाहिँ सोचहरूलाई सघाउने मामलामा उनीहरूले मुनाफासँग मात्रै जोडेर हेर्दाखेरि पनि लोकतन्त्रको प्रसंग आउँछ, अधिकारका कुरा आउँछन्, यसलाई चाहिँ व्यवस्थित गर्नको लागि चुनौती पनि निकै छ है।
यो चुनौती छ, यसका विकल्पहरू पनि धेरै छन्। हामीले चाहिँ अब झ्याप्पै चाहिँ हामी एकदमै यो अवस्था पुग्छौँ भनेर कुनै एकदमै सोडिङ खालको कुरोलाई मात्रै हामी होइन कि तत्काल हामीले के सुधार गर्न सक्छौँ, दुईवटा एङ्गलबाट हामी हेर्नुपर्ने हुन्छ। तत्काल हामी के गर्न सक्छौँ नम्बर एक, र दीर्घकालमा हामी के गर्न सक्छौँ। अब हामीले दीर्घकालमा गर्ने कुरो जुन विकसित मुलुकमा छ, जस्तो मेट्रो रेलको कन्सेप्ट, त्यो हामीले लिनै पर्ने हुन्छ, त्यो सपना लिनै पर्ने हुन्छ। त्यो लिँदै गर्दाको अवस्थामा र त्यहाँ पुगिरहँदाको अवस्थामा तत्काल हामीले सुधार्ने कुरामा हामीले ध्यान दिनु जरुरी छ। जस्तो तत्काल गर्ने कुरामा अघि नै मैले भने 37 बुँदे हाम्रो अल्पकालीन कार्ययोजना जुन छ त्यसमा के छ भने यहाँभित्रको भ्यालीभित्रको चाहिँ भौतिक पूर्वाधारका कुराहरू सुधार गर्ने कि जस्तो बाटोहरू जति पनि छ अहिले भ्यालीमा सबैतिरलाई मजाले चाहिँ त्यसलाई सुधार गर्ने बनाउने हो भने एकदमै सहज हुन सक्छ। त्यो योजना हामीले पेश गरेका छौँ। जस्तो कोरिडोर बाटोहरू या खोला किनार जुन विष्णुमती मनहरा धोबी खोला लगायतका जुन कोरिडोरका बाटोहरूलाई मजाले क्लियर गर्ने हो भने र अन्डर पासहरू खोल्ने पुल मुनिबाट त्यो हो भने र बाटोहरू चाहिँ थप विस्तार गर्नुपर्ने ठाउँमा विस्तार गर्ने हो भने भाडाका सवारी साधनहरूलाई हामीले चाहिँ त्यसलाई मजाले चाहिँ म्यानेज गर्न सकिन्छ, त्यस किसिमको पर्मिसन दिएर हामी म्यानेज गर्न सक्छौँ। र अर्को एउटा विकल्प के पनि छ भने जुन मैले भने 8% भाडाका सवारी साधनहरू जुन छन् कतिपय पुराना पनि छन् जो चाहिँ कामै नलाग्ने एकदमै चाहिँ नागरिकलाई चाहिँ त्यो चढ्दा पनि कष्ट हुने खालको छ भनेपछि अघि यहाँले भने जस्तै त्यो खालको कुराहरू जो पुराना छन् तिनलाई स्ट्रिक्टली विस्थापित गर्नैपर्छ, ती विस्थापित गर्नैपर्छ। र अरू जुन सरी अरू जुन किसिमको चाहिँ भाडाको सवारी साधनहरूलाई चाहिँ हामीले एउटा के छ भने एउटा अथोरिटीमा चाहिँ जिम्मा दिएर कुनै अथोरिटीमा जिम्मा दिएर त्यो अथोरिटीले नै सबैलाई चाहिँ त्यो अथोरिटीले सबैलाई चाहिँ हामीले
रुल गर्न सक्ने भनौँ न
रुल गर्न सक्ने जस्तो चाहिँ त्यो सबै सिस्टम जुन गाडी ओनरहरूलाई अथोरिटीले चाहिँ भाडा दिने मासिक रूपमा होइन र त्यसको चाहिँ व्यवस्थापन चाहिँ कुनै चाहिँ संस्थाको जिम्मा दिएर त्यो प्राइभेट होस् या सरकारी संस्थाको उसमा चाहिँ ल्याएर त्यसलाई व्यवस्थित गर्न सकिन्छ। जस्तो कतिपय होटलहरू चलेन भने कसैले चाहिँ एकदम राम्रो व्यवस्थापन भएको कम्पनीलाई संस्थालाई दिइन्छ नि, त्यही किसिमको चाहिँ एउटा सिस्टम हामीले भाडाका सवारी साधनहरूको कोही संस्थाले जिम्मा लिने र त्यसको चाहिँ सिस्टम चाहिँ एउटा अन्तर्राष्ट्रिय स्तरको चाहिँ सिस्टम डेभलप गर्ने जसमा प्रविधि पनि भित्र्याउने र नागरिकलाई सहज हुने किसिमले त्यसरी गर्न सकियो भने एकदमै राम्रो हुन्छ।
हजुर भीम सर अर्को एउटा प्रसङ्ग पनि जोड्न चाहन्छु। अब प्रहरी ट्राफिक प्रहरी आफैमा चाहिँ सम्पूर्ण रूपमा यो विषयमा चाहिँ एक्लैले केही गर्न नसक्ने अवस्था पनि आउँछ। हामी कहाँ चाहिँ नागरिकहरूको जुन ढङ्गको चाहिँ नि अब चेतनाको स्तर अथवा उनीहरूको चाहिँ अधिकार र दायित्वप्रतिको चाहिँ नि भावना भूमिका त्यो पनि एउटा चुनौतीपूर्ण पाटो होला। सँगै अब सरकारी संयन्त्रहरू बीचको समन्वयको प्रसंग पनि यहीँनिर जोड्न चाहे। तपाईँहरू सँगसँगै अब यातायात व्यवस्था विभाग छ, सरकारी संयन्त्रहरूले जुन ढङ्गको प्रभावकारी समन्वय गर्नुपर्ने अवस्था हो, त्यहाँतर्फ तपाईँहरूको अनुभवले के भन्छ नि?
अब यो चाहिँ एउटा हाम्रो अलिकति परम्परागत एउटा टेन्डेन्सी पनि छ होइन, कतिपय अवस्थाहरूमा यो अप्ठ्यारो पनि देखिन्छ। जस्तो अब भन्ने नै हो भने जस्तो पोलिटिकल नेतृत्व एकदमै उत्साहित हुन्छ यस्तो कुराहरूमा, अब त्यो बिचमा अब यो बिचको चाहिँ अलिकति हाम्रो सरकारी मेकानिजमहरूमा केही असजिलो मानिएको अवस्थाहरू पनि छ, त्यो उहाँहरूको बाध्यता पनि हो। कतिपय कानुनलाई पनि हामीले सहज बनाउनु पर्ने हुन्छ, कानुनले पनि चाहिँ अलिकति रोकटोक गर्ने हुन्छ र त्यस्तै हामी नागरिकहरूमा पनि के हो भने सानोतिनो कुरालाई ठुलो बनाएर भाइरल बनाउने त्यसलाई ठुलो इस्यु बनाइदिने खालको पनि प्रवृत्ति यता कता हामी देख्छौँ। जस्तो सोसियल मिडियाको कारणले कुनै चाहिँ सानो एउटा अधिकारको कुरा या चाहिँ कुनै इस्युको कुरा त्यो कुरालाई पनि देखिन्छ। अब यस्ता कुराहरूमा हामी ले जानु हुँदैन, कुनै कुरो निर्णय गर्नु छ भने त्यसलाई चाहिँ झ्याप्पै निर्णय गरेर कार्यान्वयन ल्याउनपट्टि हामी साहसिक पनि हुनुपर्छ र हामीले यो जुन आम नागरिकलाई सुविधा हुने कुरोलाई मुख्य चाहिँ केन्द्रबिन्दु बनाएर हिना मसिना कुराहरूमा त्यति अल्मलिनु हुँदैन र एउटा चाहिँ ड्रास्टिक चेन्ज ल्याउने कुरामा अगाडि जानै पर्ने हुन्छ र यसको लागि यहाँले भने जस्तो हामीले अब यातायात व्यवस्था विभागसँग पनि हामी डेली जस्तो कुराहरू गरिराखेको छ हिसाबसँग, उहाँ पनि पोजिटिभ हुनुहुन्छ होइन। अब यसलाई सरकार पनि यातायात मन्त्रीज्यू पनि एकदमै अहिले जो नयाँ आउनु भएको छ उहाँ पनि एकदम पोजिटिभ हुनुहुन्छ,
हजुर उहाँले पनि यो विषयलाई प्राथमिकतामा राख्नु भएको छ, सबैको सामूहिक प्रयत्नबाट मात्रै हामीले एउटा थिति बसाल्ने चाहिने कुरामा चाहिँ सफलता प्राप्त गर्न सक्छौँ भन्ने सन्दर्भ हो। कुराकानी सहित समय दिएर हाम्रो सम्पर्कमा आउनुभयो र आफ्नो धारणा अनुभव सुनाउनु भयो, त्यसको लागि रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद छ।
हस्, यहाँले पनि मेरो कुराहरू आम नागरिक समक्ष राखिदिनुभयो, यसको लागि म विशेष धन्यवाद।
हस्, धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाल। उहाँसँग हामीले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातको अवस्था र यो सुधार गर्ने चुनौती माथिका विभिन्न प्रश्नहरू केन्द्रमा राखेर कुराकानी गर्यौं। यसै कुराकानीको साथसाथै कार्यक्रमको समय सकिएको छ, मलाई बिदा दिनुहोस्, नमस्कार।